उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत 4 सातादेखि कृष्ण धरावासीको आत्मपरक उपन्यास पाण्डुलिपिको वाचन सुनिरहेका छौं। आज पनि पाण्डुलिपिको वाचनको 5 औं श्रृंखला लिएर आइपुगेका छौं। अब पाण्डुलिपिको 5 औं श्रृंखला वाचन शुरू हुन्छ। मैले जब रजनीश पढ्न थाले, यौन मनोविज्ञानको गहिरो अध्ययनमा प्रवेश गरे, श्रीमन फ्राइडदेखि बादशायनसम्मका दर्शनहरू पढे, त्यही अध्ययन र ज्ञानका आधारमा मेरा कथा तथा उपन्यासमा यौन बिम्ब र मनोविश्लेषणहरू आउँछन्। सुरु सुरुमा हिन्दीमा प्रकाशित हुने नरनारी पत्रिका खुब पढ्थे। यौन साहित्य पढ्दा पढ्दै त्यसबाट यौन विकृति होइन, जिज्ञासु मानसिकताको विकास भएछ। मलाई लाग्छ मैले थाहै नपाई म यौन मनोविज्ञान भइसकेछु, यौन मनोवैज्ञानिक भइसकेछु। आज म सैद्धान्तिक तरिकाले व्याख्या गर्न नजाने पनि यौनका बारेमा धेरै कुरा बुझ्न र भन्न सक्छु जस्तो लाग्छ। सामान्य संवाद र हावभावबाटै सामान्य उभिएको पात्रको मनोकुण्ठा सजिलै अनुभूत गरिरहेको हुन्छु। धेरैजसोबाट म सजिलै उनीहरूका समस्या उत्खनन गर्छु र एक प्रकारको काउन्सिलरका रूपमा उपस्थित हुन पनि सक्छु। हुन त मैले यहाँ अलि बढी नै अहम देखाएँ, तर पाठकसँग क्षमा माग्दै थप्न चाहन्छु, यिनै ज्ञानका आधारमा मैले खास गरी नारी मनोविज्ञानलाई आफ्नो लेखनको धार बनाएको हुँ। टुणाल लेख्दा कति ठाउँमा मैले आफूलाई संयमित गर्न चाहँदा चाहँदै पनि सकेको छैन, तैपनि पाठकहरूले मलाई सन्तोषजनक उत्साह थपिदिएको छ। म अरू जस्तो सङ्कालु हुने भए तपाईँसँग कतिपल्ट झगडा भइसक्थ्यो होला। हरेक दिन मलाई तपाईँको बारेमा फोनहरू आइरहन्छन्। म चिसो भएँ, कस्ता फोन आउँछन्? केटीहरूसँग हिँडेको, खाना खाएको, गाडीमा गएको, फोटो खिचेको, कस्तो लाग्छ त? थुक सुकेको मुखले मैले सोधेँ। मलाई कस्तो पनि लाग्दैन, किनभने त्यो समस्या भए मेरो होइन, तपाईँकै हो। समस्या होइन भने कुरै छैन। मैले भने, सीताजी, यो नाम धेरै चलेपछि समस्या हुँदो रहेछ। उनीहरू मसँग बोल्न चाहन्छन्, सँगै बस्न चाहन्छन्, फोटो खिच्न चाहन्छन्, मसँग अनेक थोक सोध्न चाहन्छन्। म कतिसम्म भाग्न सक्छु? सामाजिक भएपछि व्यक्तिगतता सकिँदो रहेछ। मन्दिरको मूर्ति जस्तो चुपचाप उनीहरूका क्रियाकलाप हेर्नु बाहेक के उपाय छ र? सीताजीले भन्नुभयो, मलाई यी सबै कुरा थाहा छन् र त म वास्ता गर्दिनँ नि। कतिलाई हाम्रो यो सुख मन नपरेको पनि त होला। ती फोन गर्नेहरूको चाहना मलाई थाहा छ। म जहिले पनि उहाँसँग हारेँ, कसरी उहाँ त्यहाँ त्यति बौद्धिक हुनुभयो? आज पनि म अचम्मले कोरिन्छु, तर उहाँको त्यो सुरुको संवाद, म तपाईँको रुक्मिणी त हुने, अचम्मसँगले मेरो दिमागमा गाडियो। रुक्मिणी वास्तवमा साह्रै पीडित बिम्ब छिन् महाभारतमा। उनी कृष्णकी प्रथम पत्नी भएर पनि उनको कृष्णसँग कहिले नाम जोडिँदैन। त्यो दिनदेखि मेरो दिमागमा एउटा सानो अणु जस्तो भएर यो कुरा पस्यो। जति बेला पनि रुक्मिणी, कृष्ण र राधा मात्र घुम्न थाल्यो मनमा, अनि पढ्न थाले पुराणहरू। गोरखपुर गीता प्रेसले छापेका हिन्दी संस्करणहरू ल्याएर पढे। भोलिपल्टदेखि ममा देखेको गम्भीरताले सीताजीलाई भित्रभित्रै पिरोलेछ। उहाँलाई आफ्नै भनाइहरूप्रति पश्चाता पनि हुन थालेछ। 2-3 दिनपछि एक बिहान 2 कप चिया लिएर आएर सँगै बस्नुभयो। आफ्नो चिया एक सुरको सुर्काएर मेरो काँधमा हात अड्क्याउँदै छेउमा गालो ल्याएर सोध्नुभयो, तपाईँलाई अस्तिको मेरो भनाइले निकै पिर पऱ्यो कि क्या हो? मैले पुलुक हेरेँ, उहाँको अनुहारमा पश्चाताप थियो। मैले आफूलाई अलिक सामान्य बनाउँदै भने, किन पिर गर्नु र? मैले तपाईँलाई नचिनेको भए पो, अनि त्यस्ता कुरामा अलमलिने फुर्सद पनि कहाँ छ र फेरि? तर तपाईँलाई केही त भएकै छ। तपाईँ पहिला जस्तो बोल्नु पनि हुन्न, जिस्कनु पनि हुन्न, हाँस्नु पनि हुन्न, किन गम्भीर हुनुभयो त? मसँग रिसाउनु भएको भए माफ दिनु न है। उहाँको आँखा भरिएर आए, म अलमल्ल परेँ। वास्तवमा लगत्तै मेरो व्यवहार परिवर्तन भएछ मैले थाहै पाएन। मलाई त गम्भीरताले थिचिसकेको थियो, तर त्यो कुरा उहाँलाई भनेको थिएन, भन्ने बेला भएको पनि थिएन। मैले भने, त्यो दिनको तपाईँको कुराले मलाई साह्रै असर गरेको छ सीताजी, तर सकारात्मक असर। म तपाईँसँग रिसाएको होइन, बरु त्यो तपाईँको रुक्मिणी हुँ भन्ने भनाइले दिमागमा डरो गरी जरा गाडेको छ। गजबको मिथक छ, बुझ्नुभयो? तर तपाईँलाई चाहिँ कहाँबाट आयो नि यस्तो कुरा? अनि किन आउँदैन नि? म त प्रणामीकी छोरी पो त, सधैँ कृष्ण चरित्रकै कुरा त हुन्थ्यो नि हाम्रामा। अनि यो रुक्मिणी बिम्ब नि? मैले सोधेँ। त्यो त मलाई सानैदेखि रुक्मिणीको माया लाग्थ्यो। बुबाले सौतेनी आमा ल्याएपछि मेरी आमाले पाएको दुःखले रुक्मिणीको माया लाग्यो। कृष्णले पनि कति सौता हालिदिए नि बिचारीलाई। अनि मैले हाँस्दै भने, तपाईँ मेरी राधा हो, रुक्मिणी पनि हो, मनकी राधा, शरीरकी रुक्मिणी। तपाईँले जति प्रेम मलाई कसले गर्छ? अहिले तपाईँको म प्रतिको यो राधा भाव त हो नि, एकछिनपछि भान्सामा रुक्मिणी होइन र? यसरी नअलमललाई भन्नु त, साँच्चै के भएको छ? सीताजीले फेरि सोध्नु। मैले बुझेँ, उहाँलाई एक किसिमको मानसिक तनाव भएको रहेछ। अनि बिस्तारै भने, हेर्नुहोस्, मेरो दिमागमा फेरि एउटा उपन्यासले गुड लगाउन थाल्यो। तपाईँको त्यही भनाइले राधाका बारेमा केही सोच्न बाध्य भएको छु। हेर्नुहोस् न, यो भागवत पुराण विष्णु दाईकोबाट ल्याएर पढ्न थालेँ। उहाँको अनुहारमा एकाएक उज्यालो फैलियो, खुसी देखिनुभयो उहाँ। मैले फेरि भने, अब यसपालि सबैभन्दा बढी तपाईँको काम आउँछ, महिलाका मनमा अनेक पाटा चाहन्छन्, तपाईँले सघाउनुपर्छ नि, उस भन्दै उठेर जानुभयो उहाँ। त्यही दिनदेखि दिमागमा बीजारोपण भएको तरङ्गले 3 वर्षसम्म मलाई पुराण, उपनिषद, गीता र ब्रह्मसूत्रहरूको जङ्गलमा फसायो। त्यो जङ्गलबाट निस्कँदा मसँग राधा उपन्यासको पाण्डुलिपि थियो र कान्छी राधाका सूत्रहरू। आधा बाटो निस्केको केही महिनापछि एउटा पारिवारिक शोकको जमघटमा नम्रतासँग भेट भयो। उनका अगाडि पर्न मलाई अप्ठ्यारो लागिरहेको थियो। त्यसो त अरू बेला पनि उनीसँग भेटघाट कुराकानी भइरहेकै हुन्, तर यसपालि आधा बाटोमा हाम्रो उस बेलाको आत्मीय सम्बन्ध र त्यसबाट मैले अकारण भोग्नु परेको सन्दर्भ विस्तार गरेको थिएँ। मैले हठात् विवाह गरेपछि त्यसबारेमा उनले पनि केही सोधेको थिएन र म त्यस अपराधबोधबाट सधैँ भाग्न चाहन्थेँ। तैपनि आफ्नो जीवनको समग्र कथा लेख्न बस्दा यो सन्दर्भ नलेख्न मेरो मनले नमानेको हुँदा लेखिहालेँ। लेखेर पुस्तकमा आइसकेपछि मनमा एक प्रकारको अर्को अपराधबोध फेरि थपिएको थियो। उस बेला मैले चुपचाप उनलाई आहत दिएँ। यसपालि दोस्रोपल्ट फेरि बिर्सिसकेको त्यस कुरालाई झन् सम्झी सम्झी लेखेर पीडा दिइरहेको थिएँ। यसपल्ट मलाई लागिरहेको थियो म एउटा परपीडक स्वभावको मान्छे त होइन। कसो कसो हामीलाई एकान्त वातावरण प्राप्त भयो। मलामी गइरहेका हामी गाडीमा नअटेर रिक्सामा सँगै बस्न पुगेछौँ। 20 वर्षपछि फेरि हामी एकपल्ट यति नजिक भएर बस्न पाएका थियौँ। म त एउटा अपराधबोधले भरिएकाले मनको कुरा छोप्न अरू नै जे पाए त्यही प्रसङ्ग कोट्याउँदै थिएँ। बिचैमा उनले मलाई रोकेर भनिन्, मैले आधा बाटो पढेँ। कति कठिन भयो मलाई, के भन्नु के भन्नु भए, अब आज यिनका फेला परेँ म, यस्तो लाग्यो। लाज डर के भयो कि निकै बेरसम्म दुबै मौन रह्यौँ। उनले त्यति भनिसकेपछि अब बोल्ने पालो मेरै थियो। त्यसैले निकै परसम्म पुगेपछि धकाउँदै सोधेँ, कस्तो लाग्यो त? राम्रो लाग्यो, साह्रै मार्मिक रहेछ, जीवनमा भएका सबै प्रकारका सुख दुःखलाई सविस्तार उल्लेख गर्नुभएको रहेछ। म आफैले समेत नजिकबाट देखेको हुँदा पढ्न झन् रमाइलो भयो। ठाउँ ठाउँमा त पढ्दा पढ्दै रोकिनु पनि पर्यो, छोराले पनि सबै पढ्यो। मैले ए भने, थप प्रश्न गर्ने मेरो साहस थिएन। निकै बेरपछिको मौनतापछि उनीले थपिन्, तर त्यसमा एउटा पात्र त बिचैमा हराएछ नि। उनको सङ्केत थियो नम्रता। मलाई शङ्का थियो कुनै न कुनै रूपमा यो प्रश्न आउन सक्छ। एकछिनपछि मैले भने, हो त्यो पात्रलाई निकै परसम्म लान पनि सकिने हो, तर अनावश्यक रूपमा घिसारेर दुःख दिनु उचित लागेन। हुन त हो, जहाँसम्म पुर्याए पनि त्यो कहाँ पुग्थ्यो र एकदम नजिकमा जिउ नै छोइएर बसेका हाम्रो आँखा अनायासै जुदे। हामी भावुक भएका थियौँ, बोल्नै गाह्रो भयो। रिक्सा पिचमा दौडिरहेको थियो। सुरुङ्गा चोकबाट कन्काई बगरतिरको हाम्रो यात्रा छोटिने थियो। मैले भने, जीवन गणित जस्तो हुने रहेछ, आज अनुभव गरिरहेको छु। अब त्यो कुराले किनारा पाइसकेको छ। जीवन एउटा घाउ हो, त्यो त छँदैछ, कहिले पाक्छ कहिले थाक्छ। जे होस्, तपाईँको किताब मलाई मन परेको छ। कता कता मन हलुका भए चाहिँ भयो, कुनै प्रकारको दोषबाट मुक्ति पाए जस्तो लाग्यो। अचम्म लाग्यो, आफूले हेपेका कमजोर ठानेका महिलाहरूभित्र कति धेरै तर्क बुद्धि र विचारहरू अटेसमटेस भएर बसेका हुँदो रहेछन्। बातेपछि सीताजीले मलाई भनिरहेका कुराहरूबाट जति प्रभावित हुन्थे, त्यो दिन नम्रताको बोलीमा पनि उस्तै शक्ति थियो। गहिरो इनारबाट निस्के जस्तो आवाजमा तौलिएका शब्द र वाक्यहरू थियो। लाग्यो, नारीहरूले सजिलै माफी दिन सक्छन्, उनीहरूको क्षमाशील हृदयकै कारण यो संसार टेकेको छ। यिनले बदलाको भाव लिँदा हुन त कुनै पनि गृहस्थी कसरी चल्न सक्ला। मैले भने, बुद्धिको सहयोग नलिई व्यवहार चल्ने नचल्ने, भावना व्यगर जीवनको अर्थ नहुने, यस चेपमा नपरि जीवनबोध पनि हुँदो रहेनछ। यो सनातन पीडा हो। मानिसले आजसम्म गाएका गीत, भजन, इतिहास, पुराण सबै यही द्वन्द्वको स्वर त हो नि, त्यसबाट हामी मात्र कसरी पृथक हुन सक्नु? म खुसी छु तपाईँको यस प्रगतिमा मेरो पनि कतै न कतै उपस्थिति रहेछ। तपाईँको मन र मस्तिष्कमा मेरो उपस्थिति पाएर म प्रसन्न छु। कोटी होम अगाडि रिक्साबाट ओर्लिँदै गर्दा परिवारका केही आँखाहरूले हामीलाई पढिरहेका थिए, जसलाई हाम्रो पूर्व कथा थाहा थियो। कता कता मनमा अप्ठ्यारो जस्तो लागेर आयो, मन मडारिँदै थियो, किन अप्ठ्यारो लाग्नु होला। हामी सँगसँगै अघि बढेर मलामीको भिडमा मिस्यौँ र हरायौँ। हामी दहमा एक थोपा पानी जस्तै भयौँ, तर मनभरि अनौठो आन्दोलन र आनन्द भरिएको थियो। त्यत्रो किताब लेखिसक्दा पनि नमेटेको पीडा बल्ल शान्त भएको थियो। बेलुका सबै धन्दा सकेर सीताजी छेउमा आएर बस्नुभयो। यो उहाँको सधैँको शैली हो, 12 बजीभन्दा अघि नसुत्ने, मसँग एकछिन गफिएर केही पढ्दै वा त्यत्तिकै उहाँ सुत्ने गर्नुहुन्थ्यो। सोध्नुभयो, कस्तो भएको रहेछ रास? कस्तो हुनु, क्यान्सरले सकेको शरीर, हाडमा टाँसेको छाला मात्र थियो। सीताजी, यस्तो रोग चाहिँ कसैलाई नलागोस्, क्यान्सर त शत्रुलाई पनि नलागोस् भन्छन्, तर अचेल त्यही रोगले धेरै मान्छे मरिरहेका छन्। के भन्न सकिन्छ, हाम्रै गति के हुने हो? मलामीमा को को आएका थिए, कति थिए, को को रोए, सबै बेलिस विस्तार लगाउँदै अन्त्यमा भने, नम्रता पनि आएकी थिइन्। सुनेकी थिएँ। म जससँग भएँ तर त्यसोभन्दा उहाँको अनुहार सामान्य थियो। सुरुङ्गामा भेट भएको, त्यहाँबाट रिक्सामा सँगै जानुभएछ होइन? मेरो त सासै अड्के जस्तो भयो। कसले भन्यो भनेर सोध्न सकिनँ। घरमा टेलिफोन राख्नुको यो एउटा सजाय जस्तो सोचेँ। अघि नै कसैले फोन गरिसकेको रहेछ, तर उहाँको त्यो भनाइमा खासै व्यङ्ग्य भाव थिएन। तैपनि मेरो भने शिर ढलिसकेको थियो। सीताजी केही बोल्नु भएन। एकछिनपछि मैले नै भने, उनले पनि आधा बाटो पढिसकेछिन्। उहाँ फेरि पनि केही बोल्नु भएन। मैले फेरि थपेँ, एउटी पात्र त बिचमै हराइछ नि भन्थिन्, अनि के भन्नुभयो त? एकछिनपछि सोध्नुभयो सीताजीले। त्यहाँभन्दा उता उसको भूमिका थिएन भनिदिए। बिहान जति गाह्रो परेको थियो नम्रतासँग बोल्न, सीताजीलाई यति सुनाउन मलाई अझ गाह्रो परेको थियो। भर्खरको नवयुवाको मनको कुतुहल र डर जस्तो मनभरि शरीरभरि फैलिएको थियो। एकछिन त्यतिकै बसेर लौ म त सुतेँ अब भन्दै उहाँ उठेर जानुभयो। मनमा लागिरह्यो, आज मैले एकै दिनमा दुवैजनाको मन दुखाएँ। नम्रतालाई पनि सजिलो थिएन आजको भेटको निकटता स्वीकार्न, सीताजीलाई पनि सजिलो भएन यो प्रसङ्ग। तैपनि उहाँको सनातन स्वभाव उपस्थित थियो, मौनता, प्रतिक्रिया शून्य। कहिलेकाहीँ त लाग्थ्यो बाजु दिनु नि बरु, झगडा गरिदिनु। आफ्नै पक्षमा मात्र निर्णय भइरहनु र एक ओर आफूलाई मात्र माया गरिरहनु पनि कहिलेकाहीँ दिक्क लाग्दो रहेछ। उहाँको यो पत्थर धैर्यले मलाई कता कता थिचिरहन्थ्यो प्राय, मलाई कैयौँ विचलनहरूको सङ्घारबाट फर्काइरहन्थ्यो। शिर ठाडो पारेर सबैका अघि उभिने व्यक्तित्वको धरती थियो सीताजीको त्यो सहनशीलता। आफ्नो चित्त दुखेर हो कि मलाई खुसी राख्न हो, उहाँले प्रायः यस्ता बेलामा मौनताको हतियार प्रयोग गरेको पाउँथे। मानौ यस्ता विषयले हामी बीच प्रवेशै पाएको छैन चाहिँ गर्नुहुन्थ्यो। त्यही भएर पनि म घरबाट निस्कँदा वा घरभित्र पस्दा कहिले हीन भावले थिचिएर दबिएर प्रस्तुत हुनु परेन। सीताजीको त्यो स्वभावले मलाई यति पारदर्शी बनाइदिएको थियो कि मेरो लागि उहाँलाई सुनाउनु नहुने वा उहाँसँग लुकाउनु पर्ने केही कुरा हुन्छ जस्तै लाग्दैन थियो। अनि अपराधीले अदालतमा दिएको बयान चाहिँ म सबै कुरा फरर सुनाउँथेँ। म किन त्यसो गर्थेँ भने प्रायः धेरै कुराहरूले नै उहाँलाई फोनबाट सुनाइसकेका हुन्थे। तिनै कुरा मैले आफै भनिदिएपछि हामी बीच कुनै समस्या उभिन पाउँदैन थियो। आज पनि मलाई लाग्छ लोग्ने स्वास्नीको सम्बन्ध भनेको एकअर्काप्रतिको विश्वास मात्र हो। विश्वास बाहेक त्यो सम्बन्धलाई बाँधेर राख्ने अरू कुनै कुरा नै छैन। त्यही एउटा विश्वासलाई पनि पाल्न सकिएन भने जिन्दगीसँगै कसरी चलाउनु? मलाई लागेको थियो त्यो कुरालाई सीताजीले कुनै दिन उठाउनु होला, तर त्यसपछिका 8 वर्षहरूमा कहिले उठेन त्यो कुरा। राधाको पहिलो खण्डको रूपमा भूमिका लेखिसकेको थिएँ। त्यसपछिका केही पृष्ठहरू मात्र थालेको थिएँ। एक बिहान खिबलाल अधिकारी र मित्र विष्ट घुम्दै आइपुग्नु भयो। क्लोजिङको बेला थियो, बिहानको खाना खाएर सँगै अफिस जाने सल्लाह भयो। खाना तयार हुन्जेल मलाई त्यो लेखिसकेको भाग पढेर सुनाउन खसखस लाग्यो। उहाँहरू पनि सुन्न तयार हुनुभयो। सीताजीले त पहिल्यै सुनिसक्नु भएको थियो। बुढाहरू दिपलेश, विवेक र प्रतिमा पनि असल विद्यार्थी जस्तो चुपचाप बसे। मैले वाचन प्रारम्भ गरेँ। ठूलो स्वरमा निकै बेर लगाएर पढिसकेँ। बाबाजीले बाकसभित्र भेटिएका धातुका पाताहरूमा लेखेको पढ्न थाले भनेर म रोकिएपछि ठूलो स्वरमा प्रतिमा बोली, त्यसपछि के भयो त त्यो पढ्नु? त्यो पनि पढ्नु न। उसको त्यो अभिव्यक्तिले एकपल्ट सबै हाँस्यौँ। ऊ अलमल्ल परि। त्यहाँकै सबैभन्दा कान्छी श्रोतालाई त्यो कथाले सबभन्दा ज्यादा छोएको थियो। खिबजी र मित्रजीले खुब तारिफ गर्दै लु यसलाई छिटो छाप्नुपर्छ भनेर उल्क्याउन थाले। त्यसो त म लेख्न थालिसकेको थिएँ, तर अध्ययनको स्रोतको अभावले बिचबिचमा अडिनुपर्ने बाध्यता थियो। जति जति लेख्दै जान्थेँ लेखुन्जेल खुब जोस चढ्थ्यो। लेखिसकेर पढेपछि यो हुँदैन होला जस्तो लाग्थ्यो। आत्मविश्वास पटक्कै उभिन सकेको थिएन। जब म केही दिन लेख्न छोड्थेँ, आमा छोरी नै ममाथि आक्रामक हुँदै प्रस्तुत हुन्थे र भन्थे, खै त आज लेखेको? उनीहरूलाई नै सुनाउनको लागि भए पनि म कागजमा घिस्रिँदै गएँ। लेखनकालमा त्यही परिवेश र पात्रमा डुब्ने हुनाले बाहिरी व्यवहारिक कुरा मलाई केही थाहा हुँदैन थियो। लेख्दा लेख्दै कति बेला हाँस्ने, कति बेला रुने, कति बेला बोल्ने गर्दो रहेछु। जब कथा अघि बढ्दै जान थाल्यो, गद्य लेख्दा लेख्दै कवितात्मक भावहरू आउन थाले। कवितालाई उपन्यासभित्र राख्नु सान्दर्भिक नहुने, तर तिनलाई नलेखी म अघि पनि बढ्न नसक्ने भए। त्यसैले ती कवितात्मक टुक्राहरूलाई अलग्गै कागजमा टिप्न थाले। अब म सीताजीलाई उपन्यासको कथाभन्दा कविताका टुक्राहरू सुनाएर रोमान्टिक बनाउन थाले। आज तिमी निकै खुलेकी थियौ, सदाभन्दा धेरै बोलेकी थियौ, लाजलाई अलि पर थन्काएर मेरो नजिक हुन खोजेकी थियौ। अचम्म मान्दै उहाँले भन्नुभयो, तपाईँ यति राम्रा कविता पनि लेख्न सक्नुहुन्छ र? साँच्चै मन पर्यो यो त, जिस्काएँ मैले। सबै देख्न सक्छ त कृष्णले। लाज पसेको अनुहारले भन्नुभयो। नक्कले छ, देखिहाल्छ नि, अरू पनि सुनाउनु न। तिम्रो निम्ति भनी मैले आफूलाई लिएर आएको थिएँ। बाटामा कति ठाउँ खस्न खोज्थेँ, सम्हाल्दै जोगाउँदै लिएर आएँ राधा। तर हेर न, बिचैमा रोकेर सुशीलाले खोसेर लगि मलाई पर पर। उसका हातका औँलाहरू, नाकको चुच्चे डाडी, हाँस्नु अघिको ओठको आकार, आँखाका परेलीको गति। राधा, सुशीलाले मलाई बिचैबाट लगि, कति जोगाएर लिएर आएथे। आफूलाई तिम्रा निम्ति भनी हेर न, बाटैमा सुशीलाले भेटी। कविता सुनेर कस्तो कस्तो रिसाए जस्तो अनुहार पारेर भन्नुभयो, हेर न फटा, लाज नभएको, जसले भेट्यो उसैसँग, जसले जता लग्यो उतै जाने हो त यो लोग्ने मान्छेको जात। म मुसुमुसु हाँसेँ। के हाँस्नुहुन्छ तपाईँ पनि? उही त होला नि, मानौ मैले ठुलै गल्ती गरेको थिएँ। तर त्योसँग पनि के रिसाउनु नि? रिसाउनु त तपाईँसँग पो पर्ने हो, यो लेखेको त तपाईँले। मैले लेखे पनि यो मेरो भनाइ होइन, क्यारे कृष्णको भनाइ हो। म बुझ्दिनँ तपाईँका यस्ता पाल्सी कुरा। उहाँ त साँच्चै रिसाए जस्तो पो हुनुभयो। कहिलेदेखि मनमा के के कुरा थिए होला, आज बाँध भत्केला जस्तो हुन लागेको थियो। मैले हाँस्दै भने, माताजी तपाईँ किन रिसाउनु भएको? यो त उपन्यास पो हो त। थाहा छ, तै पनि लोग्ने मान्छेको मनको कुरा सब बुझ्छु म। हे भगवान्, म त बेकारमा फसेछु जस्तो लाग्यो। उहाँ नबोली उठेर जानुभयो, म अलमल्ल भएँ। रमाइलो वातावरण एकाएक बिग्रिए जस्तो भयो। त्यत्तिकै घोप्टिएर लेखेका अघिल्ला पानाहरू पल्टाएर दोहोऱ्याउन थालेँ। बेला बेला भान्सामा खत्राङ खुत्रुङ भाँडा ग्लास के बजेको पनि सुन्दै थिएँ। 15-20 मिनटपछि दुईवटा कपमा चिया र दुईवटा बटुकामा चाउचाउ लिएर आउनुभयो। बिस्तारै दुवैजनाको अगाडि राख्दै फेरि सदाकै जस्तो ढेसिएर बस्नुभयो। पुलुक्क हेरेँ, मुस्कुराइरहनु भएको थियो। भन्नुभयो, म त कस्ती भएछु, त्यसै रिस उठेर आएछ तपाईँसँग बेकारमा। भो नलेख्नु है अब यस्तो, यो साँच्चैको जस्तो पो पारेर। मैले ट्वाल परेर हेरेँ उहाँको अनुहार, अनि हाँस्दै भने, अब त झन् लेख्छु। तपाईँ त झुकिनु भयो भने अरूको झन् के होला। वातावरण फेरि रोमान्टिक भएको थियो। हाँस्दै भन्नुभयो, त्यो राधा भनेको ठाउँमा चाहिँ सीता लेख्नु नि हौ। कहिलेकाहीँ हाँस्दै भनेको भए पनि गम्भीर लाग्यो मलाई त्यो भनाइ। अनि एकछिनमा भने, हुन्छ सीताजी, तपाईँले नै सम्बोधन गरेर कुनै दिन लेख्नेछु म एउटा किताब। मेरो अघिको कुरालाई वास्ता नगरी खुरुखुरु लेख्नु। फेरि तपाईँ त बिचैमा भुराले घुर्काए जस्तो गरेर कामै छोडिदिनु पो हुन्छ नि कहिलेकाहीँ त। २०५७ सालको हिउँदमा भारत नेपाल नेपाली लेखक सम्मेलनमा भाग लिन झापाबाट म धनगढी पुगेको थिएँ। तीन दिनको सम्मेलन सकि फर्कने क्रममा काठमाडौँमा प्राज्ञा सनत रेग्मीसँग भेट भयो। उहाँ त्यति बेला प्रज्ञा प्रतिष्ठानको गद्य विभाग हेर्नुहुन्थ्यो। भन्नुभयो, प्रतिष्ठानले चाँडै राष्ट्रिय कथा प्रतियोगिता गर्दैछ, एउटा कथा पठाउनु होला। सबै तहका साहित्यकारको प्रतियोगिता भएको उहाँले बताएपछि मैले हुन्छ भनेर टाउको हल्लाएँ। घर फिर्ने क्रममा बाटोमा दिवा सेवाको बसमा आँखा चिम्लेर सोचिरहेँ, कस्तो कथा लेख्ने, प्रतियोगितालाई चाहिने कथा कस्तो होला। सोच्दा सोच्दै मैले आफ्नो साहित्यिक जीवनयात्राबारे विचार गर्न थालेँ। मनमा आयो, म त एक अन्तर्राष्ट्रिय साहित्य सम्मेलनबाट पो फर्केको त, अनि मलाई यो अवस्थामा आइपुग्न वातावरण दिने, ऊर्जा दिने को हो भन्ने प्रश्नसँगै आमाको अनुहार आँखामा नाच्न थाल्यो। आमाले हाम्रा लागि गरेका दुःख सम्झे, ती सबै मैले आधा बाटोमा लेखिसकेको छु। मनमा झट्ट एउटा प्रश्न उब्जियो, यदि आमा नहुनु भएको भए, आमा पनि बुबा जस्तै चाँडै बित्नु भएको भए। यो सँगै कता कता दिमागमा सती प्रथाले स्पर्श गर्यो। कुनै समय यस्तो पनि थियो, हिन्दू ब्राह्मण क्षेत्री समाजमा पतिको निधनपछि पत्नीले जिउँदै चितामा जलाउनु पर्थ्यो। सामाजिक धार्मिक र सांस्कृतिक मान्यता नै त्यस्तै भएकाले अधिकांश महिला सती हुने गर्थे। यो कुराले दरबारलाई समेत छाडेको थिएन। राजदरबारभित्र पनि राजाको मृत्युसँगै रानी मृत्युका पात्र हुन्थे। राजराजेश्वरीलाई राजाको निधन भएको 9 दिनपछि हेलम्बुबाट फर्काई बिचैमा सती बनाएको इतिहासको घिनलाग्दो पातो पनि नेपालमा छ। जङ्गबहादुरसँग 18 रानी सती पठाएको सन्दर्भ पनि नेपालकै हो। २०३३ कार्तिक 2 गते बुबाको निधन भएको थियो। त्यही दिन आमालाई पनि सती पठाएको भए कि आज म धनगढीको यति ठुलो सम्मेलनमा जान पाएको हुन्थे। मेरा आँखामा कति राम्रो उज्यालो र महान भएर चन्द्रशमशेरको अनुहार उभियो। मलाई ती मान्छे महान लागे जसले मेरी आमा जस्ता कैयौँ आमालाई अकाल मृत्युबाट जीवनदान दिए। उनी जस्तो सुकै अधिनायकवादी तानासाई र एकतन्त्री भए पनि संसारकै इतिहासमा योभन्दा महान काम कसैले गर्न सक्दैन। एकै घोषणामा हजारौं वर्षदेखि जडतापूर्ण समाजमा गाडिएर रहेको त्यस्तो डरलाग्दो विषयलाई समाप्त गरी सही रूपले अनुगमन र व्यवस्थापन गर्न सक्नु सानो कुरा होइन। आज सुन्दा हामीलाई आश्चर्य लाग्ने कुरा त्यति बेला स्वाभाविक थियो, कुनै राजनीतिक परिवर्तनभन्दा सजिलो थिएन यो। दास प्रथा र सती प्रथा उन्मूलनका लागि चन्द्रशमशेरको महानताको सम्मान गर्नुपर्छ भन्ने लाग्यो मनमा। सानो छँदा मावलकी हजुरआमा बारम्बार भन्ने गर्नुहुन्थ्यो, हामी आइमाईको के मूल्य छ र आज पनि। अझ उहिले त लोग्ने बन्ने बित्तिकै लाससँगै जलेर जिउँदै जलाउँथे। अनि उहाँ त्यस कथामा उल्लेखित चिताबाट भागेर ओडारमा लुकेको र भाग्दा भाग्दै मारेर ल्याएर फेरि चितामा हालेको कथा सुनाउनुहुन्थ्यो। ती दुवै मेरो दिमागमा जहिले पनि नाचिरहन्थे। यही यात्राक्रममै मैले एउटा कथा लेख्ने विचार गरेँ। घर पुग्न साथ खाना खाएर आराम पनि नगरी एकै बसाइमा मैले त्यो कथा लेखेर आमालाई सुनाएँ। आमासँगै सुन्ने परिवारका अरू सदस्य पनि रोए। भोलिपल्ट बिहान लेखनाथ आइपुग्यो, सुनेर ऊ पनि रोयो। भरि दुवैजना हाँस्यौँ, बेकारमा रोएछ भनेर। जे होस्, भावनाले जितेर अलि दुविधामै यसलाई प्रज्ञा प्रतिष्ठानमा पठाए। पछि समकालीन साहित्यमा प्रकाशित भयो। कथाले बिस्तारै चर्चा पाउन थाल्यो। सबैभन्दा पहिले आख्यानकार नारायण ढकालले यो कथाको मुक्त कण्ठले प्रशंसा गर्नुभयो। उहाँले सिपी मैनालीको विचारलाई आधार मान्दै 2058 चैत 17 गते राजधानी दैनिकमा एउटा लेख प्रकाशन गर्नुभयो। लेख बजारमा आएपछि कथाले गति पाउँदै गयो। एक बिहान मित्र अशोक राईले दमकबाट फोन गरेर भन्नुभयो, मेरो स्टार अफसेट बेच्दैछु, बेच्नु अघि तपाईँको एउटा पुस्तक छाप्ने रहेछ, चाँडै एउटा पुस्तक दिनु न। दुई दिनपछि एउटा कथा संग्रह दिने विचार उहाँलाई सुनाए। भाइ जनक पौडेल पनि सोही प्रेसमा हुनुहुन्थ्यो। पुस्तकका कथा पढेर रमाउँदै दुवैले मेरो प्रशंसा गर्नुभयो। 2060 सालमा 12 कथाहरूको संग्रह झोला प्रकाशित भयो। कालो पातलो कभरमा दमकबाट छापिएको त्यो पुस्तक हेर्दा त्यति आकर्षक थिएन। कञ्चनजङ्घा एफएमबाट त्यसको विमोचन गरियो। त्यही पुस्तकदेखि झापामा पुस्तक विमोचनको एउटा नयाँ शैली प्रारम्भ गरियो। यसका लागि लाग्ने अनावश्यक खर्च र समयको बचत गर्दै बढीभन्दा बढी श्रोताबीच सूचना पुर्याउन एफएमभन्दा सजिलो माध्यम अरू हुने पनि रहेनछ। केही सीमित मानिसहरूलाई बोलाएर पुस्तकबारे चर्चा परिचर्चा गरी त्यसलाई प्रत्यक्ष तथा रेकर्ड प्रसारण गर्दाको नयाँ अनुभव एकदमै सकारात्मक भयो। थोरै रकम एफएमलाई तिरेर यस्तो कार्यक्रमको प्रारम्भ गरेपछि वृद्धामोडमा एक प्रकारले विमोचनको परम्परागत दिगदार लाग्दो यात्रा नै स्थगित जस्तो भयो। यसरी विमोचन गरिएको पुस्तकले सोचेभन्दा धेरै चर्चा पायो। ठाउँ ठाउँबाट फोन आउन थाले। यसपालि पनि मेरो कृति ठिङ्ग उभिन सकेछ भन्ने सोच्दै थिएँ। एक बेरुका कसैले फोन गरेर भन्यो, रेडियो नेपाल सुन्नु त, झोला कथा आउँदैछ। हतार हतार रेडियो नेपाल खोलियो। नवराज लम्साल अड्की अड्की झोला पढिरहेका थिए। हामी परिवारका सबैले ध्यान दिएर सुन्यौँ। कथाको वाचन सकेदा हामी सबै रोइरहेका थियौँ। त्यसपछि लगत्तै अच्युत घिमिरेले त्यसलाई एफएमबाट वाचन गरे। काठमाडौँमा एफएमका माध्यमबाट कथा यति चर्चित भयो कि हामी सबै अचम्भित भयौँ। झोला कथाले यसरी चर्चा पाउला भन्ने मैले कल्पना पनि गरेको थिएन। बरु कथाको समापनतिर चन्द्रशमशेरको फोटो इतिहासका महान नायकको लश्करमा राखिएको प्रसङ्गलाई कतिपय पाठकले प्रतिगमनकारी बन्लान् कि भन्ने डर थियो। लेखिसकेर पनि निकै समय यसलाई प्रकाशनबाट रोकेर राखेको थिएँ। आफू पढ्छु, कथा राम्रो लाग्छ, फेरि बुद्धि बोल्छ शङ्काहरू। पुस्तक छाप्नु अघि मेरो मनमा रहेको दुविधाको अन्त्य भइसकेको थियो। आज लाग्छ देशभरिका लगभग सबै रेडियोले यो कथा वाचन गरिसकेका छन्। पछिल्लो कालमा चर्चामा आएका मेरा कृतिमध्ये सबभन्दा लोकप्रिय यही कथा हुन पुगेको छ। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, धादिङको रेडियो बिहानी र धादिङ एफएम, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेरौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुको रेडियो ढोरबाराही, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, भुटवलको तिनाउ एफएम र भुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन सुनिरहेका छौं। पाण्डुलिपिको बाँकी अंश वाचन अब शुरू हुन्छ। दुई हजार 2060 सालको अन्ततिर म काठमाडौँ आएको थिएँ। काठमाडौँ पुगेपछि मैले फुलपाती चढाउनु पर्ने थुप्रै साहित्यिक देउरालीहरू थिए। कम्तीमा एकपल्ट सबैतिर निस्केपछि मेरो काठमाडौँ यात्रा समाप्त हुन्थ्यो। साझा प्रकाशनमा 2051 सालमा पेश गरेको नारीभित्र त्यस्तो के छ हजुर 2053मा फिर्ता लिएको थिएँ। त्यसपछि तत्कालीन अध्यक्ष महाप्रबन्धक गणेश रसिकको अनुरोधमा कविता संग्रह दर्ता गरेथे। त्यो पनि त्यतिकै दबिएर बसेको बसेकै थियो। 2060मा साझाको महाप्रबन्धकमा नवराज कार्की हुनुहुन्थ्यो। उहाँलाई भेटे। उहाँ मेरो पुरानो परिचित भएकाले आफ्नो कुरा राख्न खासै भूमिका बाँधिरहनु परेन। साझामा 10 वर्षदेखि मेरा पाण्डुलिपिहरू अलपत्र परेको कुरा भन्दै कविता संग्रहबारे कुरा गरे। उहाँले भन्नुभयो, कविता त्यति बिग्दैनन्, तपाईँ उपन्यासकार हो, कविता छोड्नुहोस्, एउटा उपन्यास दिनुहोस्, म यसै वर्षको बजेटमा हालिदिन्छु। म एकछिन अलमल भएँ। मसँग तुरुन्तै दिने उपन्यास थिएनन्, त्यही राधाको लेखनमा थिएँ, तर असारभित्रै त्यसलाई सक्ने सम्भावना थिएन। अनि भने असारभित्र त दिन सक्दिनँ, दसैँसम्ममा दिन्छु होला। उहाँले भन्नुभयो, यस वर्ष उपन्यास आएकै छैनन्, तैपनि तपाईँ एउटा उपन्यास दिनुहोस्, म छाप्ने व्यवस्था मिलाउँछु। म फुरुक्क परेर हिँडेँ, तर एकैछिनपछि मनको फुरुक्क सोडा पानीको फिँच चाहिँ स्वात्तै हरायो। साझाको 10 वर्षको यात्रामा विमल निभाबाहेक सबै महाप्रबन्धकका पालामा म त्यहाँ आफ्नो कुरा भन्न पुगेको रहेछु। उहाँले मिठो आश्वासन दिए पनि पछि हुन्छ नै भन्ने विश्वास पनि थिएन। तैपनि यसपालिको काठमाडौँ यात्रा उपलब्धिमूलक नै भयो भन्दै घर पुगे। यो कुरा सुनेर सीताजी पनि खुसी हुनुभयो, तर उहाँले साझाको होइन, मेरै क्षमतामा प्रश्न गर्दै भन्नुभयो, किताबै लेखिसक्नु भएको छैन, उनीहरूलाई के भन्नुहुन्छ, पहिला आफ्नो काम सक्नु पर्यो नि। वास्तवमा अब मलाई ठुलै मानसिक दबाव थियो, उता हुन्छ भनेर आएँ, यता किताब आधा पनि लेखेको थिएन, अनि म सबै काम छोडेर रात दिन राधाको लेखनमा लागेँ। आधा बाटो लेख्दाकै अवस्था जस्तो भयो, तर यसपालि मलाई गाह्रो थियो। आधा बाटो आफ्नो स्मृतिमा रहेको बोगाई जस्ताको तस्तै लेख्नु मात्र थियो, तर यो त सम्पूर्ण आध्यात्मिक ग्रन्थहरू पढेर त्यसबाट नयाँ कथा बनाउनु थियो। पढ्नु र लेख्नु सँगसँगै गर्न थालेँ। असारभित्रमा सक्ने त सम्भावना थिएन, तर त्यो समय सीमाले मलाई लेख्न बाध्य पारेको थियो। झन्डै 7 महिनाको लेखन यात्रा पुरा गर्दै 2061 साउन 25 गते मैले लेख्ने काम पुरा गरेँ। लेख्नु र कम्प्युटर टाइपको काम सँगसँगै हुँदै थियो। छोरा दुर्गा विनय र विवेकले म जति लेख्थेँ तुरन्त टाइप गरिदिन्थे, त्यसले गर्दा काम छिटो भएको थियो। तर त्यसपछि पनि त्यसलाई मिलाउन र तथ्यात्मक बनाउन निकै समय लाग्यो। प्रिन्ट गरेर केही विद्वानहरूलाई हेर्न पनि दिएँ। सबैका सुझावहरूलाई मनन गर्दै पुनर्लेखन गर्दा गर्दै मङ्सिर लाग्यो। मैले पुसको 3रो सातातिर एक्सप्रेस डेलिभरी मार्फत नवराज कार्कीका नाममा पुस्तकको कम्प्युटरप्रति पठाएँ। केही दिनपछि उहाँले नै फोन गरेर प्राप्तिको जानकारी दिनुभयो। साथै मैले पढेँ, राम्रो छ, सकेसम्म चैतभित्रै छाप्ने कोसिस गरौँला भन्नुभयो। म मक्ख परेँ, यसपालि चाहिँ काम होला नै जस्तो लाग्यो। तर के भएर हो चैतमा पुस्तक छापिन सकेन। एक वर्षपछि 2062 वैशाखमा म फेरि काठमाडौँ आएँ। नवराज कार्कीले भन्नुभयो, जति कोसिस गर्दा पनि चैतभित्र निकाल्न सकिएन, तर असारभित्रमा जसरी पनि निस्कन्छ ढुक्क हुनुहोस्। मैले जानै परे पनि त्यो किताब छापेर जान्छु कृष्णजी। मन साह्रै खुसी भयो। जे होस्, उहाँले पुस्तक मन पराउनु भएको थियो। त्यसो त दुर्गा विनयले टाइप गरिसकेपछि एक दिन भनेको थियो, यो किताब साझाले छाप्यो भने साझा पुरस्कार चाहिँ पक्कै पाउँछ होला। मैले त त्यत्रो अपेक्षा गरेको थिएन, तर प्रकाशन अघि नै पढ्ने जतिले मन पराएकोले कता कता आँट दरिलो हुन थालेको थियो। हिँड्ने बेलामा नवराज कार्कीले भन्नुभयो, जेठमा भारतको सिलगढी, दार्जिलिङ र सिक्किमसम्म साझाको यात्रा कार्यक्रम छ, झापाबाट तपाईँ पनि मिसिनुपर्छ, मानसिक रूपमा तयार हुनुहोला। मैले हुन्छ भने नभन्दै त्यसको 1 महिनापछि जेठमा काठमाडौँबाट साझाको टोली झापा पुग्यो। तर घुम्ने क्रममा दार्जिलिङमा भएको गाडी दुर्घटनामा परेर विनय रावलको निधन भयो। यो कुरा मैले आँधी नआउने घरमा लेखेको छु। त्यो दुर्घटनापछि साझा प्रकाशनभित्र ठूलो शोक तथा अन्य समस्याहरू उठेछन्। असारमा राधा छापिने कुरियाहरू आएछ। मैले पनि त्यो दुर्घटनापछि पुस्तक प्रकाशनको आशा मारेँ। एक प्रकारले 3 महिनासम्म म डिप्रेसनमा गएछु। कसैको मृत्युबाट त्यस्तो मानसिक दबाव आजसम्म मलाई अरू परेको छैन। दसैँपछि म फेरि काठमाडौँ आएँ। नवराज कार्कीले भन्नुभयो, यहाँभित्रको समस्या तपाईँले बुझेकै छ, दुर्घटनापछि एउटा पनि मिटिङ बस्न सकेको छैन। अबको मिटिङमा पास गरेर तुरन्त प्रेसमा पठाउँछु, चैतभित्र जसरी पनि आउँछ। उहाँको असल भावना बुझेकाले मेरो भन्नु केही थिएन। त्यसै वर्ष फागुनको 3रो हप्तामा नेपाल भारत बिपी फाउन्डेसनको 4थो नेपाल भारत नेपाली लेखक सम्मेलन काठमाडौँमा हुने भएछ। दुबसुले फोन गरे, दाई भारतबाट आउने सबै लेखकहरूलाई भद्रपुरबाट तपाईँले पहल गरी लिएर आउनुहोला, अनि काठमाडौँबाट प्राप्त फ्याक्सका आधारमा दार्जिलिङ, सिक्किम, आसामतिरका सबै लेखकहरूसँग सम्पर्क गरी उहाँहरूको निकट कन्फर्म गरे। टिकट कन्फर्म गरे। तीन दिनसम्मको लेखक सम्मेलनमा प्रस्तुत विभिन्न कार्यपत्रमध्ये डाक्टर ज्ञानु पाण्डेको कार्यपत्रको टिप्पणीकारका रूपमा मलाई जिम्मेवारी तोकिएको थियो। त्यो बेलामा फेरि नवराज कार्कीसँग भेट भयो। 2062 आन्दोलनले एकदमै भयानक रूप लिइरहेको थियो। सारा यातायात बन्द भएकाले सधैँभन्दा थोरै लेखकहरूलाई हवाईजहाज मार्फत भेला गराइएको थियो। आन्दोलनको स्वरूप दिनदिनै परिवर्तन हुँदै थियो। राजनीतिक नियुक्तिहरूमा धमाधम परिवर्तन हुँदै थिए। महाप्रबन्धक यथावत रहे पनि अध्यक्षमा भर्खरै शैलेन्द्र साकार नियुक्त भएका थिए। यस्तो नकारात्मक राजनीतिक अवस्थामा शैलेन्द्र साकार जस्तो मान्छे किन साझाको अध्यक्षमा गएका होलान् भनेर भित्रभित्र सर्वत्र चर्चा थियो। राजा ज्ञानेन्द्रको अधिनायकवादको त्यो बेला नियुक्ति लिनु स्वाभाविक थिएन। अब मेरो किताब छापिने कुरालाई मैले माया मारिसकेको थिएँ। नवराज कार्कीले जति कोसिस गरे पनि राधा उपन्यासमा केही प्राविधिक समस्याहरू थिए जसलाई तत्कालीन सत्ताले स्वीकार्न सम्भव थिएन। त्यही गरी छापिए पनि त्यसले पछिसम्म समस्या ल्याउला जस्तो लागेको थियो। मलाई तीमध्ये दुई विषय गम्भीर लागेका थिए। राधामा भगवान् कृष्णलाई सर्वसाधारण मानिसका रूपमा प्रस्तुत गरिएको छ। राजसत्तामा कट्टर हिन्दूवादीहरू उग्र ढङ्गले प्रस्तुत भइरहेका बेला यो कुरा विवादास्पद हुनु स्वाभाविक थियो। दोस्रो, कृष्ण र बलरामले भूमिगत युद्ध गर्दै सहरलाई आफ्नै सैन्य बलले कब्जा गरी कंसको वध गरिएको प्रसङ्गमा त्यसबेला नेकपा माओवादीको सशस्त्र विद्रोहको पक्षधरतालाई स्वीकारेको अर्थ लाग्नु स्वाभाविक थियो। राजा सक्रिय भएको बेला राजालाई कंसको बिम्बमा प्रस्तुत गरिएको अर्थ विश्लेषण गरिए बोल्ने ठाउँ थिएन। त्यसैले नवराज कार्कीले छाप्सुने भने पनि कालान्तरमा त्यो छापिएला भन्ने मलाई लाग्न छोडेको थियो। तर कार्यक्रम सकिएर फर्किने तयारी गर्दा गर्दै भाइ होम भट्टराईको फोन आयो। दाई, राधाको अन्तिम प्रुफ सकियो, तै केही पनि केही भए एकपल्ट हेर्नु होला। म तीन छक्क परे, दङ्ग भएर हतार हतार साझा पुगेँ। वास्तवमा प्रेसमा जाने अन्तिम तयारीमा पुगेको रहेछ। त्यत्रो पुस्तक एकैछिनमा के हेर्नु थियो र यसो हेरे जस्तो गरेर ठिक छ भनिदिए। तैपनि चैतभित्रै छापिएला भन्ने आशा थिएन। तर चैतको अन्तिम हप्तातिर फेरि होम भाइको फोन आयो। दाई, पुस्तक तयार भयो, बधाई छ। अनि फेरि एक हप्तापछि भने हामीले राधालाई मदन पुरस्कारमा दर्ता गरिदियौँ। ती कुरा मलाई त्यति महत्त्वपूर्ण थिएनन्। मदन पुरस्कार हाम्रो पहुँचको कुरा हो भन्ने कहिले लागेन। लहडकै भरमा 2056 सालमा शरणार्थी उपन्यास दर्ता गरेको थिएँ। निकै चर्चा पाएर पनि त्यो त्यतिकै थन्किएको थियो। बरु मलाई साझाबाट पुस्तक छापिनु नै ठुलो कुरा भयो। होम भाइकै सल्लाह बमोजिम सात प्रति किताब र लेखक कसोको प्रथम किस्त बिर्ता मोडबाट प्राप्त गरेँ। सातवटा किताब कसलाई देखाउनु? पहिला पहिला अनेक थोक गरी स्रोत मिलाएर निकालेका 200-300 किताब बाँडेरै सकिन्थ्यो। तर अब त बाँड्ने कुरै थिएन। आफ्नो किताब आफै नै किनेर बाँड्नु सम्भव पनि थिएन। किताब हेरेर सीताजी दङ्ग पर्नुभयो। मेरो पनि खुसीको सीमा रहेन। पहिला त यो छापिन्छ भन्ने विश्वासै हराएको थियो। दोस्रो, मैले यो सबैभन्दा ज्यादा मिहिनेत गरेको किताब थियो। खास खास केही साथीहरूलाई केही पुस्तक बाँडिदिएँ। बिस्तारै पुस्तकले चर्चा पाउन थाल्यो। असारमा म काठमाडौँ आएँ। दुबसुले पुस्तक परिचर्चा कार्यक्रम आयोजना गरिदिएको थियो। रिचमन्ड क्याफेमा आयोजित त्यो कार्यक्रममा 100 बढीको भेला थियो। झापाबाट एक दिन अघि मात्र म काठमाडौँ आइपुगेको थिएँ। सबै काम दुबसु मार्फत भएको थियो। जनआन्दोलन 2062-63 सफल भइसकेकाले नवराज कार्कीले साझाबाट विदा पाइसक्नु भएको थियो। जितिएको राजनीतिक उन्मादमा परेका लेखकहरूकै बीचमा पनि राजा कालका कतिपय मानिसहरूलाई बहिष्कार गर्ने अभियान चलेको रहेछ। मैले त नवराज कार्कीलाई सगौरव निमन्त्रणा गरेँ। उहाँले भन्नुभयो, यसबेला मैले त्यहाँ आउनु तपाईँका लागि हितकर होला र मैले भने यो किताब तपाईँ नभए छापिने नै थिएन। दाई जसरी पनि आउनुहोला। उहाँ भोलिपल्ट कार्यक्रममा आउनुभयो। शिवपुरी सन्देशले आयोजना गरेको त्यो कार्यक्रममा वियोगी बुढाथोकीको अध्यक्षता थियो। तत्कालीन अध्यक्ष विष्णु विभु घिमिरे, डाक्टर सञ्जीव उप्रेती र डाक्टर तुलसी भट्टराई, नवराज कार्की, नरहरि आचार्य लगायतले राधामाथिका आफ्ना विचारहरू राख्नुभयो। भोलिपल्टका सबै पत्रिकाले अत्यन्त महत्त्वका साथ समाचार छापे। पुस्तक छापिएको झण्डै 3 महिनापछि मात्र पुस्तकको चर्चा प्रारम्भ भएको थियो। सालमा ससुरा एकाएक ओछ्यान पर्नुभयो। मुटु तथा प्रेसरका रोगी उहाँलाई भद्रपुर अस्पतालबाट धरान लगियो। धरानमा झण्डै 10 दिन जति आइसियूमा राखेर फर्काइयो। भीमदाईको परिवार निकै वर्षदेखि भरतपुरमा बसिरहेको थियो। रातारात उहाँ पनि धरान पुग्नुभयो। नियमित रूपमा मुटुको औषधि खानुपर्ने सल्लाहका साथ उहाँलाई घर पुर्याइएको थियो। दुवै छोरालाई विधिवत अंश गरिदिएपछि सासु ससुरा बुधबारे बजारको घरमा बस्नुहुन्थ्यो। बुढेसकालमा अपाङ्ग सासु र मुटु रोगी ससुराको दैनिकी ज्यादै महत्त्वपूर्ण थियो। आर्थिक समस्या नभए पनि शारीरिक कारणले उहाँहरूलाई सहयोगीको सख्त जरूरत थियो। तर धेरै पहिलेदेखि दुईजना मात्रै बस्दै आएको बानीले होला। बुढाबुढीको हो हल्ला र चकचक मन पराउने हुँदा नाति नातिनाहरू पनि उहाँहरूसँग रतिँदैनथे। प्राय हप्ता 15 दिनमा केही न केही भइरहने हुँदा डाक्टर बाकोमा आइरहनुहुन्थ्यो। डाक्टर शङ्कर प्रसाद उप्रेती यस इलाकाका मनोवैज्ञानिक औषधि नै हुनुहुन्थ्यो। उहाँले छोएपछि जस्तै रोगीलाई पनि आफूलाई राहत अनुभव गर्थ्यो। पुरानो यथेष्ट अनुभव बोक्नुभएको डाक्टर बाकोमा पुगेपछि मात्र सासु ससुरालाई अस्पताल पुगे जस्तो लाग्थ्यो। डाक्टर बाकोमा आए पनि हाम्रोमा बास बस्न मान्नुहुन्नथ्यो। खास गरी उहाँहरू प्रणामी समुदायको हुनाले सकेसम्म हामीले छोएको खाना गाह्रो मान्नुहुन्थ्यो। यही समस्या छोरा बुहारी र नाति नातिनामा पनि थियो। उहाँहरू दुईजना प्रणामी भए पनि परिवारका अरू सदस्य कोही पनि प्रणामी थिएनन् र निरामिष पनि थिएनन्। 2060 सालतिर सिक्किमको कोप्चे भन्ने ठाउँमा एकजना बाबाको उत्पत्ति भएको हल्ला आयो। निर्मल बाबा नाम गरेका ती काइला मगरले फुकेर दिएको अक्षता र तेलले जस्तै रोग पनि च्वाटै निको हुने हल्ला चल्यो। बिस्तारै उनलाई भेट्न जाने मानिसहरूको लहर चल्न थाल्यो। यो हल्ला यति व्यापक भयो कि केही दिनमै सुकेको परालमा सल्केको आगो चाहिँ भयो। उनलाई भेट्न जाने मानिसहरूको लर्को लाग्यो। काँकडभिट्टाबाट सोझै कोप्चे जाने गाडीहरू चल्न थाले। हेर्दा हेर्दै हजारौँ मानिसहरू काँकडभिट्टा गेटमा पुग्न थाले प्रत्येक दिन। अचम्म त के कुरा लाग्यो भने पढे लेखेका शिक्षित बौद्धिक अझ द्वन्द्ववादी चिन्तनका पक्षधरहरू समेत अक्षता र तेल बोकेर निर्मल बाबालाई भेट्न जान थाले। एक दिन बिहानै ससुरा बाहेर भन्नुभयो, ज्वाइँ हामी त कोप्चे जाने भयौँ, तपाईँ पनि हिँड्नुहोस् यो दिप्लेसलाई लिएर। कस्ता कस्ता डोकामा बोकेर लगेका अपाङ्गहरू पनि आफै लिएर आउँदैछन् अरे। म मुसुक हाँसेँ। सीताजी पनि हाँस्नुभयो। मैले भने हजुरहरू जानु, हामी त नजाने। तपाईँ नजाने भए दिप्लेसलाई पठाइदिनु, हामीसँग लान्छौँ। दिप्लेस पनि जाँदैन, यो दुःख नगरौँ। उहाँले चित्त दुखाउनु भयो। जन्मदा राम्रै भए पनि पछि बिस्तारै दिप्लेसका खुट्टा लुलाउन थालेका थिए। बाल अस्पताल तथा विशेषज्ञहरूको मद्दतले उपचार गर्दै गए पनि खुट्टाको कमजोरी बढ्दै गयो। बिस्तारै खुट्टाको पन्जाको पछिल्लो कुर्कुच्चाले भुइँ छुन छाड्यो। उसलाई उपचारका लागि काठमाडौँ ल्याइयो र एचआरडिसीमा जचाइयो। त्यहाँ प्रायः यस्तै खुट्टाको समस्या हुने बच्चाहरू ल्याइँदो रहेछ र 14 वर्षभन्दा मुनिका यस्ता बच्चाहरूको उपचार पनि निशुल्क हुँदो रहेछ। दिप्लेसको पनि तत्काल एउटा खुट्टाको अपरेसन गरियो। अपरेसनपछि महिना दिनसम्म प्लास्टर गरिएको थियो। त्यस बेलासम्म काठमाडौँमा बस्ने अवस्था थिएन। अफिसको कामले गर्दा त्यतिकै घर लगियो र महिना दिनपछि फेरि ल्याइयो। प्लास्टर खोलेर एउटा जुत्ता बनाइदिए। खुट्टाको पाइथाला हाम्रो जस्तै सोझिएको थियो। अब अर्को वर्ष अर्को खुट्टाको अपरेसन गर्नु भनिएको थियो। भने अनुसारै अर्को वर्ष अर्को खुट्टाको पनि अपरेसन गरियो। दुवै खुट्टा राम्रा भएका थिए तर पाइताला ठिक भए पनि घुँडा लुला हुने र तिग्राको मसल्स भने सुक्दै जाँदै थियो। त्यस अस्पतालका कर्मचारीहरू वर्षमा एकपल्ट आफ्ना बिमारी हेर्न झापामै आउने गर्थे। उनीहरूलाई देखाउँदै थियौँ। फेरि बिस्तारै कुर्कुच्चा पहिले चाहिँ उचालिँदै जान थाले। फिजियोथेरापीका केही तरिकाहरू थिए तर त्यसले खासै काम गरेन। उसका खुट्टा पहिलेकै अवस्थामा पुगे। अब हामीले दिप्लेसको यो अवस्था सहज रूपमा स्वीकार गरिसकेका थियौँ। यो समस्या वंशाणुगत प्रभाव हो भन्ने पनि हामीलाई लाग्न थालेको थियो। मेरो बुबाका दुवै खुट्टा ठ्याक्कै दिप्लेसका जस्तै थिए। बाजेको नातिमा सर्छ भनेको हो नै जस्तो लाग्न थालेको थियो। त्यसो त केही समस्या मेरो खुट्टामा पनि छ तर मलाई त्यति असुविधा छैन। तैपनि देब्रे खुट्टो 2050 सालदेखि भने बढी नै लुलिएको छ। जब हामीले कतिपय रोग र गुणहरू वंशाणुगतबाटै बोकेर ल्याउनु पर्छ भने त्यसका लागि चिन्तित हुने काम छैन जस्तो लाग्छ। हुन त अचेल पश्चिमी संसारमा जिनकै पनि उपचार हुन थालिसक्यो। अबका बच्चाहरूले सायद यस्ता वंशाणु समस्याको बाहक हुनु नपर्ला तर हामीले त त्यसको उत्तराधिकार प्राप्त गरिसकेकै थियौँ। एक दिन कृष्ण बरालले भने, तिम्रो छोरो अचम्मक रहेछ, के गर्यो? दीपज्योतिदेखि अलि तल बाटोको छेउमा टुसुक्क बसेको देखेँ। टाढैबाट मोटरसाइकलमा आउँदा आउँदै म त्यहाँ नपुग्दै एउटा मान्छेले उसलाई उठाइदियो। मैले मोटरसाइकलमा बसाएर ल्याएर बाटोमा भने, भाइ तँलाई थुच्चुक्क बसेपछि उठ्न गाह्रो हुँदो रहेछ, एक्लै नहिँड्नु, साथीहरूसँग हिँड्नु। अङ्कल, जसले मलाई यस्तो बनायो उसैले ठाउँ ठाउँमा मलाई मद्दत गर्नेहरू पनि बनाएकै छ। मलाई पिर छैन, कोही न कोही आइहाल्छ, मसँग सधैँ सँगै को हुनसक्छ र मैले आफै हिँड्न सक्नुपर्छ भनेर पो जवाफ दियो। बरालले फेरि थपे, भाइ तिम्रो छोरो त्यति सानैमा दार्शनिक भइसकेछ। बरालको कुराले मन नमिठो गरी पिरोलियो। भावुक भएँ तर त्यसमा मेरो भावुकताको अर्थ थिएन। अवस्थासँग सम्झौता गर्नुभन्दा अर्को कुनै उपाय पनि थिएन। वास्तवमा उसले ठिकै भनेको थियो। उसको लामो जीवनमा यस्ता कति अप्ठ्याराहरू आउलान्, त्यसका लागि उसैले तयार हुनुपर्छ। सधैँ सँगै त कोही पनि कसैसँग हुन सक्दैन। आफ्नो शरीर जस्तै स्वतन्त्र र एक्लो छ यो जिन्दगी पनि, तर यति सानैमा उसले कति चाँडो बुझिसकेछ जिन्दगी। एक दिन उसको स्कुलको खाताको एउटा पानामा केही लेखेको देखेँ। यसो हेरेको त अत्यन्त मार्मिक पाराको कथात्मक अनुभूति थियो। त्यसमा उसले स्कुलका साथी र अरूहरूले उसको अशक्ततामाथि गर्ने व्यङ्ग्य र व्यवहारको चर्चा गर्दै रिसाएर भनेको थियो, म मेरो रहरले यस्तो भएको होइन, तिमीहरूको व्यवहारले मलाई केही फरक पर्दैन। म भावुक भएँ तर मेरो केही उपाय थिएन। एकछिन आँखा चिम्लेर आफ्ना पूर्वजहरूलाई सम्झे। उनीहरूले दिएको यस जिन्दगीमा उनीहरूकै रोगहरू पनि बोक्नुपर्ने बाध्यता थियो। तर मेरो छोराको बुद्धिले म खुब प्रभावित भएँ। एक दिन छेउमा राखेर भने, भाइ मैले तेरो लेख हेरेँ, खुब मार्मिक छ, तँ लेख्न सक्ने रहेछस्, तैँले सधैँ लेख्ने गर्नु। उसले टाउको मात्र हल्लायो, प्राय ऊ यसै गर्छ, मसँग मात्र गर्छ कि अरूसँग पनि गर्छ, तर ऊ धेरै कम बोल्छ जस्तो लाग्छ मलाई। अनि मैले उसको त्यो सानो लेख पूर्वाञ्चल दैनिकमा छपाइदिएँ। सायद उसको जीवनको पहिलो प्रकाशित रचना नै त्यही हो होला। सम्वेकमा अहिले हामीले सुनेको वाचन कृष्ण धरावासीको आत्मपरक उपन्यास पाण्डुलिपिको वाचन हो। यसैसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiआई shruti@unn.com.np। हवस् त अर्को साता पाण्डुलिपिको छैठौं श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रृङ्खलामा किशोर नेपालको उपन्यास शहरको कथा वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।